यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको जोड़। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसीसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। त्यसै गरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा र यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कार्यवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 16 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज दिउँसो 1 बजे बस्ने भनिएको बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोड़िएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानूनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। बैठकमा समिति सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाण्डुमा शुरू भएको एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले कृत्रिम बौद्धिकता एआई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्य सहित विश्वसनीय समाचारमा जोड़ दिनुभयो। उहाँले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारी समेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। एसिया प्रशान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका संचारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ़ नेकपाका तीनजना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेत नारायण आचार्यको सिफारिशमा हिजो नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज कंग्रेसको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि यही भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। कंग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16-19 सम्म काठमाण्डुमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। विराटनगर सहित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। कोशी अस्पतालको अहिलेको संरचना साँगुरो हुँदा सेवा दिन असहज भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो। विराटनगरबाट संवाददाता कुमार अधिकारीको रिपोर्ट।
सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण विराटनगरले 2,46,00,00,000 रूपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38,87,00,000 रूपियाँको लागतमा 259 बेडको आईसीयू तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याद थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनीले कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गते भएको, यसमा एक पटक म्याद थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%, निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छ। हामी बारम्बार प्रेसर दिइरहेछौ, 15 दिन महिना दिनमा पत्र पनि काटिरहेछौ।
मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुनिल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनुभयो।
हाम्रो एग्रीमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्षपछि हामीले साइडमा पिकअप बढायौं र अहिले हामीले लगभग 240 जना मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबहाल झाको भनाइ छ।
सेवालाई एकदम सकस भइरहेको अवस्था छ। दुईटा भवन निर्माणाधीन अवस्थामा छ, तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो। यसमा चाहिँ हामीले कार्डियो, न्युरो, नेफ्रो सबैको छुट्टै भवन हुन्छ। त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौँ।
ओपीडीमा दैनिक 2,000 बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रवाह भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्ने र बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका ओडा नम्बर 5 1 र ओडा नम्बर 6 गरी 3 पुरूषको उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा मात्र 30 र अन्य स्थानमा 11 गरी 41 स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले भूमि क्षयीकरण, मरूभूमिकरण, खडेरी तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारी, प्राविधिक सहकार्य र नवीन वित्तीय संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय मरूभूमिकरण नियन्त्रण सम्बन्धी महासन्धि अन्तर्गत मंगोलियामा जारी COP17 नेपालको तर्फबाट सम्बोधन गर्दै सचिव मिश्रले हिमाली तथा पर्वतीय क्षेत्रमा बढ़दो भूमि क्षयीकरणले पारिस्थितिक प्रणाली, जैविक विविधता र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। नेपालले सन् 2030 भूमि क्षयीकरण तटस्थता एलडीएन हासिल गर्ने लक्ष्य दिएको उल्लेख गर्दै वहाँले भूमि संरक्षण पुनस्थापना र दिगो व्यवस्थापनलाई राष्ट्रिय विकास योजनामा क्रमशः समावेश गर्दै आएको बताउनुभयो। पर्वतको मोदी गाउँपालिका चारमा रहेको क्याङ करबा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढ़ाईसँगै जीवन उपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्यूरो संकलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका चार क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्यूरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्र निरजपुन र छात्रा सजमी फगामी
साथीभाइहरू मिलेर यहाँ काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा कलेज सवारीमा काम गर्ने र निगोरो टिप्ने कार्यहरू गर्छौ।
यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
विद्यार्थीले हालै मात्र 215 किलो न्यूरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा।
स्थानीय विषयसँग सम्बन्धित भएर प्रयोगात्मक कार्यको लागि फ्री डे फ्राइडेको लागि हामी वनमा लगभग 4-5 घण्टा लगाएर 1 क्विन्टल जति निगरो टिप्यो। निगरोलाई 1 केजीको
विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रुटिन बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा 2 टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
72 विद्यार्थी अध्ययनरत कर्भाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत विन्देश्वर शाह सुडी विरूद्ध आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 2081 अवधिमा 3,71,00,000 रूपियाँ भन्दा बढ़ी गैर कानूनी रूपमा आमदानी गरेको र सोको स्रोत समेत देखाउन नसकेको भन्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सुडीले 2046 वैध आमदानी तर्फ 6 करोड़ भन्दा बढ़ी रकम वैधानिक आय आर्जन गरेको र बाँकी रकमको स्रोत खुलाउन नसकेको हो भन्दै जफत गर्ने परियोजनार्थ उहाँकी पत्नी सुमित्रा देवी शाह विरूद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा 5 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा झापा घर भई अहिले काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने 29 वर्षीय सुषमा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहारा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय राजन खनाल रहेका प्रहरीले जनाएको छ। यस्तै दोलखा घर भई भक्तपुर सूर्य विनायक नगरपालिका 1 बस्ने 34 वर्षीय पेमा लामा तथा ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जना भन्दा बढ़ी घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ़न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसंघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सकोपको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनस्थापित गर्ने प्रतिबद्धता जनाइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् 2025 शुरूआतमा 2 महिनाको अवधिमै केन्सकोपमा भएका गिरोहका आक्रमणमा 260 भन्दा बढ़ी मानिस मारिएका थिए। ती आक्रमणमा करिब 200 घर ध्वस्त र जलेका थिए भने करिब 3000 मानिस विस्थापित भएका थिए। राजनैतिक, आर्थिक र सुरक्षा संकटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षमा हिंसात्मक घटनाहरू तीव्र बनेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढ़ाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भंग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानाडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। अमेरिका र क्यानाडा बीचको बढ़दो व्यापार विवादले उत्तर अमेरिकाको अटोमोबाइल उद्योग र आपूर्ति श्रृंखलामा समेत असर पर्न सक्ने चिन्ता बढ़ेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा शुरू भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रूपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढ़ाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योगतर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 1938 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाई सुर्खेतले चालू आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम अन्तर्गत रुकुमका विभिन्न नगरपालिकामा फलफूल बगैंचा स्थापना गरिने आयोजनाका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायले जानकारी दिनुभयो। त्यस्तै कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा स्याउ, ओखर, कागती, बदाम र किवी लगायतका फलफूल खेतीलाई प्राथमिकता दिएर खेती गरिने आयोजना व्यवस्थापक रोकायले जानकारी दिनुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 5.30 अंकले घटेर 2600 अंक तल झरेको छ। अघिल्लो दिन 19.13 अंकले घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको हो। मंगलबारको कारोबारपछि नेप्से परिसूचक 2594 अंकमा कायम भएको छ। यस दिन बजारमा परिसूचक घटे पनि कारोबार रकम भने बढ़ेको छ। अघिल्लो दिन 3.23 अर्ब कारोबार भएको बजारमा मंगलबार 4.10 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ।
अब खेल समाचार अझै बमबाट।
एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार मलेसियालाई टीएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले समान 12 चौका र छक्का प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहारादत्त रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र बिरानदीप सिंहले 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहैरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्नाटासँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो। अगस्त 31 बहरानसँग खेल्दै नेपालले प्रिमियर कपको शुरूआत गर्नेछ। नेपाली महिला फुटबल खेलाड़ी सीमा रानी घले कुर्सियाको शीर्ष डिभिजन महिला फुटबल क्लब जेडएनके स्लिपमा अनुमोदन भएकी छिन्। उनले अब कुर्सियाको शीर्ष महिला फुटबल प्रतियोगिता ए डिभिजनमा खेल्नेछिन्। सीमाले एएफसी बुद्धबाट आफ्नो फुटबल यात्रा शुरू गरेकी थिइन्। त्यसपछि उनले संकटा फुटबल क्लबबाट समेत खेलेकी थिइन्।
अब मौसम। आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.3 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 19.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको जोड। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसिसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।